नमस्कार, कार्यक्रम बदलिदो नेपालमा तपाईंलाई स्वागत छ। म अर्जुन पोखरेल। समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरोकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com संसारभर सुन्न सकिन्छ। फरक फरक दिन फरक फरक विषयमा प्रस्तुत हुने यो कार्यक्रम आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि तपाईँले सुन्न सक्नुहुन्छ। बुधबार अर्थात आजको कार्यक्रम भने आर्थिक विषयमा केन्द्रित हुनेछ। गएको आर्थिक वर्षमा भएका अर्थतन्त्रका सबैजसो क्रियाकलापको तथ्याङ्क सार्वजनिक भएको छ। नेपाल राष्ट्र बैंकले अघिल्लो हप्ता सार्वजनिक गरेको तथ्याङ्क अनुसार देशको आर्थिक वृद्धि दर 7.1% रहेको छ। मूल्य वृद्धि जम्मा 4.1% मात्रै रहेको छ। शोधनान्तर घाटा 67 अर्ब पुगेको छ। विदेशी विनिमयको सञ्चिति घट्दो छ। यस्तै व्यापार घाटा बढेर 13 खर्ब रूपियाँ नागेको छ, तर आयातको दर 13% बढ्दा निर्यातको दर भने 19% बढेको छ। सरकारले समग्रमा गएको आर्थिक वर्ष सफल रहेको दावी गरेको छ, तर केही अर्थविदहरूले भने यसलाई सफल मान्न नसकिने दावी गरेका छन्। आज हामीले गएको आर्थिक वर्ष कस्तो रह्यो भन्ने विषयमा अर्थविद डाक्टर विश्व पौडेलसँग कुराकानी गर्छौं। डाक्टर साहब, यहाँलाई स्वागत छ कार्यक्रममा।
धन्यवाद।
गएको आर्थिक वर्षका लगभग सबैजसो तथ्याङ्कहरू आएका छन्। एउटा अर्थविदको हिसाबले भन्नुपर्दाखेरि गएको आर्थिक वर्ष समग्रमा कस्तो रह्यो?
गएको आर्थिक वर्ष अर्थतन्त्र बिग्रेको भनेर भन्न नै मिल्दैन, होइन, तर सुधार्ने धेरै ठाउँहरू थियो। त्यो चाहिँ सुध्रिएको जस्तो देखिँदैन। अब त्यसको चाहिँ विभिन्न आयामहरू हुन्छ, होइन, कसरी यसलाई हेर्ने भनेर, जस्तो हामीले कानुनहरू कसरी बनाएर गएका छौँ, हामीहरूले खर्च गर्ने क्षमताहरू कसरी अगाडि बढाएको छौँ, हामीहरूले लगानीहरूलाई कसरी प्रमोट गरेका छौँ, वैदेशिक लगानीहरू कसरी लिएर आएको छौँ, होइन, पहिलाभन्दा के फरक गरिरहेका छौँ, तिनीहरू हामीहरूले हेर्ने हो। त्यो इन्डिकेटरहरू हेर्दाखेरि चाहिँ नम्बर एकमा हाम्रो समस्या, मतलब सही डिरेक्सनमा जान खोजे पनि एकदम सुस्त छौँ, र दुई तिहाईको जुन सरकार छ त्यो भएको परिप्रेक्ष्यमा त्यो सुस्तता जस्टिफाई हुँदैन। जस्तो म तपाईँलाई उदाहरणहरू दिन्छु, होइन, जस्तो हामीहरूले पोर्सल इन्भेस्टमेन्ट सब्मिट गरौँ, त्यसपछि अब फिट्टा हुन्छ नि, होइन, फरेन इन्भेस्टमेन्ट एन्ड टेक्नोलोजी ट्रान्सफर एक्ट भनेर वैदेशिक लगानी गराउने भनेर, त्यो त पास भएको छ तर नियमावलीहरू आएको छैन, होइन, अनि नआएको मात्रै नभएर त्यस बेलामा हामीले कमिट गरेको जस्तो तपाईँको वान स्टप सर्भिस सेन्टर भयो, त्यसमा पनि कस्तो भने त्यो सर्भिस सेन्टर त छ तर त्यसमा जुन आइटीहरू यताउता काम गर्नुपर्ने हो त्यो भएको छैन, होइन, अनि त्यसबाहेक पनि हाम्रो कस्तो छ भने जस्तो फिस्कल फेडरलिजमहरूसँग रिलेटेड कतिपय एक्टहरू छ जुन आउन ढिलो भएको छ, होइन, अनि एक्ट भयो भने पनि नियमावलीहरू नबनिदिने बेलामा यस्तो समस्याहरू भएको छ, भए पनि सबै कुरो भयो भने काम नहुने, होइन, त्यस्तो समस्या भएको छ। त्यसले गर्दाखेरि के भयो भने हामीले सोचेको जस्तो गरेर काम केहीमा पनि भएन, त्यसको रिफ्लेक्सन धेरै ठाउँहरूमा देखिया छ।
राष्ट्र ब्याङ्कको तथ्याङ्कको कुरा गर्छु मैले। अघिल्लो हप्ता मात्रै राष्ट्र ब्याङ्कले गएको वर्षको तथ्याङ्कहरू निकालेको छ। 7.1% आर्थिक वृद्धि दर भनेको छ। फेरि अब तपाईँले एकदमै सुस्त हिँड्न खोजेको जस्तो पनि देखियो तर गति सुस्त पनि देखियो भन्नुभयो। आर्थिक वृद्धि दर त राम्रै छ नि, फेरि यसले त राम्रो सङ्केत गरेको छ।
7.1 त्यो मतलब के छ भने हामीहरूको पहिला नै गएको 2 वर्ष 6 भन्दा बढ्दा भएको हो, होइन, त्यही भएर के भने अब यसको सस्टेनेबल बेसिस के छ भन्ने कुरो एउटा क्वेसन चाहिँ पहिलादेखि नै सबै अर्थशास्त्रीहरूले पनि गरे। अब हामीले 6-7% लिएर आउने तर मतलब रेमिट्यान्सबाट उपभोग बढ्ने, उपभोगमा भएको पैसा खर्च गरेर चाहिँ ग्रोथ निकालेको तर यसको मतलब बेस चाहिँ छैन है भन्ने एउटा हाम्रो पहिलादेखिकै समस्या, मतलब त्यो शङ्का छ, होइन। अनि अर्को चाहिँ जस्तो जुन रूपमा हामीले अनप्रेसिडेन्टेड स्थिरता पाएको छौँ, राजनीतिक स्थिरता, होइन, सबै खालको द्वन्द्वहरू एक प्रकारले हामीले निरूपण गरेर आएको सरकार हो नि त यो त, त्यो भएको हुनाले हाम्रो अपेक्षा पनि योभन्दा बढी पनि हो, होइन, अब 7-8% नै जाला भन्ने हो। अर्को चाहिँ जुन मैले अघि पहिला भने सस्टेनेबल बेसिसमा त्यसमा जान्छु म, होइन, त्यो भने के भन्दाखेरि तपाईँको एफडिआईहरू हामीले हेर्ने हो, एफडिआईहरू बढिया छ कि छैन भनेर हेर्दाखेरि एफडिआई बढ्दै बढेन हाम्रो, होइन, अनि ठुल्ठुलो सिग्नेचर प्रोजेक्टहरू भन्छु मैले जुन सरकारले गर्नुपर्ने हो, चाहे त्यो एक्सप्रेस रोडहरू निकाल्ने होस्, चाहे त्यो होइन अब मतलब बुढी गण्डकीहरू जस्तो प्रोजेक्टहरू होस्, त्यसमा पनि हामीले पर्फर्मेन्स देखाउन सकेनौँ, मतलब सरकारले देखाउन सकेन। यी सबै भएको हुनाले र अब तपाईँ हामीले मतलब बिजुलीकै कुरा गर्ने हो भने पनि कस्तो भइरहेको छ भने तपाईँको जुन इन्सेन्टिभ हामीले विद्युत प्लान्टहरूलाई दिने भनेर राखेको छ त्यो इन्सेन्टिभहरू पनि नदिने। मैले त अस्ति विद्युत प्राधिकरणले यति फाइदा गर्यो उति फाइदा गर्यो भनेर मैले हेरेँ होइन, तर यो के बेसिसमा भएको थियो भन्दाखेरि हामीले इन्डियाबाट इम्पोर्ट गरेर बिजुली ल्याएको बेसिसमा भएको छ मेनली होइन। त्यस मात्र नभएर हामीले विद्युत कम्पनीहरूलाई दिने भनेको इन्सेन्टिभहरू नदिएको हुनाले अब नयाँ कम्पनीहरू बन्न सक्ने अथवा प्लान्टहरू आउन सक्ने सम्भावना घटेर गएको पनि छ कि। अनि इन्फ्रास्ट्रक्चरमा हामीले केही पनि माखो पनि मारेको छैनौँ, न सडकहरूको मतलब खाल्डोहरू पुर्ने काम भए होइन, न 1 किलोमिटर मात्रै भने पनि राम्रो एक्सप्रेसवेहरू अथवा ठुलो रोड प्रोजेक्टहरू सिग्नेचर प्रोजेक्टहरू भनेर मैले भन्छु त्यो भयो होइन। त्यही भएर इन्फ्रास्ट्रक्चरमा हामीले केही पनि नगरेको स्थिति भयो, यातायात र इनर्जी दुइटैमा नयाँ कामहरू खासै नभएको जस्तो स्थिति भयो त्यसले गर्दाखेरि, र एफडिआईहरू नआएको अनि हाम्रो म्यानुफ्याक्चरिङमा कुनै त्यस्तो एक्साइटमेन्ट पनि छैन। त्यो बिचमा कस्तो भने 3 वर्ष अगाडि तपाईँले राष्ट्र ब्याङ्कको डेटा हेर्दाखेरि चाहिँ त्यो पहिलो वर्ष जतिखेर हामीले लोड सेडिङ अन्त्य गऱ्यौँ त्यो बेलामा क्यापेसिटी युटिलाइजेसन रेटहरू फ्याक्ट्रीहरूको चाहिँ 47%बाट 56-57 भएको थियो होइन, तर अहिले 60 छेउमा ओभर गरिरहेको छ कि। अनि त्यो भएको हुनाले अब हाम्रो के छ भन्दाखेरि इभन इम्पोर्टहरू एकदम बढेको छ होइन, इम्पोर्टहरू बढाएको छ, तर इम्पोर्ट बढेको भनेको न क्यापिटल फ्लाइट पनि बाटो हो कि त्यो भन्ने पनि हामीलाई क्लियर छैन। एक्सपोर्ट मतलब अब एक्सपोर्टको समस्या अब 15-20 वर्षदेखि नै समस्याकै रूपमा रहिरहेको छ।
यो विषयमा छुट्टै तपाईँसँग अलिक गहिरो गरी नै कुरा गर्छु। अहिलेलाई चाहिँ तपाईँले त्यो दीर्घकालको लागि आधार तयार नभएको आर्थिक वृद्धि दर भन्न खोज्नुभएको होला। आर्थिक वृद्धि दर त राम्रै हो, तर विश्व ब्याङ्क, एसियाली विकास ब्याङ्क, आइएमएफहरूले पनि फेरि राम्रै भनेको छ नि त यो विकासलाई त कसरी बुझ्ने त अनि उनीहरूको कुरालाई, खास गरी उनीहरूले नै भनेको कुरालाई हामीले त सबै कुरामा आधिकारिक जस्तो मानेर गइरहेछौँ नि त।
होइन, उनीहरूको यस्तो छ मतलब नम्बर हेरेर त्यसलाई नराम्रो नमान्ने भने हो होइन, नम्बर हेर्दाखेरि 7% 6% पनि नराम्रो होइन, हामी आफै कुन आधारबाट आइरहेका छौँ भन्ने पनि छैन त। हाम्रो त बिजोग भएको थियो केही वर्ष अगाडिसम्म होइन, र यो सरकारले इनहेरिट गरेको के थियो भन्दाखेरि इनहेरिट गरेको त लगालग 2 वर्षको 6% ग्रोथ रेटको इकोनोमी थियो होइन, राम्रो एक्सचेन्ज भएको मतलब फरेन एक्सचेन्ज भएको होइन, मतलब लो डेप्ट इकोनोमी इनहेरिट गरे अब हामीले होइन, हामीले बिजोग भएको इकोनोमी इनहेरिट गरे होइन। र अर्को कुरो के भन्दाखेरि तपाईँको एडिबी, वर्ल्ड ब्याङ्क र आइएमएफको डेटाहरू जुन भन्नुभयो ती संस्थाहरू को डेटा भन्दा हाम्रो सिबिएसको डेटा चाहिँ बढी रिलायबल हुन्छ नर्मल्ली होइन, किन भन्दाखेरि सिबिएससँग ठुलो मेकानिजम छ, डेटाहरू सबै छ होइन, ती संस्थाहरूले यहाँ आफै कलेक्ट गर्ने होइन कि, मतलब उनीहरूको कुनै त्यो जिल्ला जिल्लामा गएर डेटा कलेक्ट गर्ने होइन, उनीहरूले हाम्रो सरकारकै डेटामा आधारित भएर अलिकति यताउता फरक मात्रै हुन्छ होइन। त्यही भएर उनीहरूलाई मान्ने होइन, मान्ने त मैले हाम्रै सरकारको डेटालाई मान्ने हो, सिबिएसको डेटालाई मान्ने हो, त्यही भएर तपाईँले चाहिँ एडिबीले भन्यो, आइएमएफले भन्यो, तपाईँले के मैले उनीहरूको त वास्तवमा हेर्दा नै हेर्दिनँ होइन, त्यति मात्रै यसो हेऱ्यो ल भइगयो भन्ने हो। मैले हेर्ने चाहिँ सिबिएसकै डेटा हो होइन, हाम्रै ठुलो मेकानिजम छ, हाम्रै सरकारले निकालेको डेटा हेरेर कुरो गर्ने हो मैले होइन।
यो हाम्रै हेर्दाखेरि चाहिँ यो यसले चाहिँ दिगो प्रकारको जुन आधार बनाउनु पर्ने हो आर्थिक वृद्धि दर त्यो चाहिँ भएन भन्न खोज्नुभएको
त्यो एक्ज्याक्टली त्यही देखियो अब, किनभने त्यो जुन मैले भने नि तपाईँको यातायातको बेसमा अथवा टुरिज्मकै बेसमा, टुरिज्मको पनि तपाईँ सङ्ख्या बढ्यो तर हाम्रो इन्कम बढाएको छैन तपाईँले देख्नुभयो होइन, कि त अब मतलब होटेलहरू होइन आउने प्लेनहरूको बिजनेस क्लास टिकटहरूको सङ्ख्या बढाउनु पर्यो म्यासिभली होइन, यी सबै एउटा मतलब तपाईँको 7% भनेर भन्नुभयो भने यसको दिगो हुने आधारहरू के हो भनेर हेर्छौँ कि हामीले होइन, त्यो चाहिँ अझै कमी नै छ हाम्रो।
अघि तपाईँले भर्खर कुरो उठाउनु भएको थियो आयात र निर्यातको, आयात एकदमै धेरै बढ्दो छ एक प्रकारले हेर्दा अत्तालिन नै छ, तर आयात अहिले 13% दर हेर्दाखेरि चाहिँ अहिले 13% आयातको दर बढ्दा निर्यातको दर चाहिँ भोल्युम सानो भए पनि दर 19% बढेको डाटा छ, यसलाई के सुखद मान्ने हो कि के हो?
कुनै पनि अब कुनै पनि यस्तो खालको चिजलाई त नराम्रो मान्ने कुरो हुँदैन होइन,
भोल्युमले भोल्युम हेर्दाखेरि चाहिँ फेरि
मैले लेट मी फिनिस होइन, तपाईँको के छ मैले यही महिना चाहिँ पाकिस्तानको नि हेर्दै थिएँ कि अनि कसरी पाकिस्तानको चाहिँ त्यो जुन हामीले भन्छ नि ब्यालेन्स अफ पेमेन्ट इम्प्रुभमेन्ट भएको चाहिँ के थियो होइन उनीहरूको इम्पोर्ट कम भएर भयो अरे भनेर भन्थ्यो होइन हाम्रो के छ भने पर्सेन्ट भन्दा नि अब एब्सोल्युट नम्बरमा हेर्ने कि पर्सेन्टमा हेर्ने पर्सेन्ट अब तपाईँले भनिहाल्यो भने देश अब 80 अरबबाट अलिकति बढ्यो भने नि बढे जस्तो भयो होइन डलरको नि भाउ घटेको छ दुनियाँ इस्युहरू छ नि त नेपाली रुपियाँमा हामीले हेरिरहेका छौँ यी कुराहरूलाई होइन तर अर्कोतिर म न मलाई इम्पोर्ट बढी भयो भनेर म आत्तिन्छु न एक्सपोर्ट कम भयो भनेर आत्तिन्छु होइन यो कुरोमा हाम्रो मेरो विचारमा फोकस चाहिँ नेपालमा अलिकति रङ छ कि इम्पोर्ट त हाम्रो देशमा बढेको बढी हुनेवाला छ जसको सरकार आए पनि किन भन्दाखेरि हामीले हाइड्रो पावर 1000 मेगावाट बनाउँछ भन्ने बित्तिकै 1 अरब डलर जति खर्च हुन्छ होइन त्यसमा 60-70% त्यो विदेशबाट इक्विपमेन्टहरू लिएर आउनुपर्ने विदेशबाट त्यो टनल खन्नेहरूलाई पैसा तिर्ने गर्नुपर्ने भन्ने छ होइन हाम्रो देश चाहिँ मोडर्नाइज गर्न हामीले मेसिनहरू किन्नपर्छ होइन सबै हाइड्रो पावर बनाउनुपर्छ अब प्लेनै किन्नपर्ला होइन मतलब टेलिकम्युनिकेसनको चिजहरू किन्नपर्छ हाम्रो हस्पिटलहरू खोल्यौँ भने एक्सरेको मसिनहरू किन्न पऱ्यो होइन यी सबै कुराहरू छन् कतिपय व्यवस्थामा अवस्थामा अब टुरिज्म राम्रो हुँदै गयो भने होटलमा काम गर्ने मान्छेहरू नै किन्नपर्छ हामीले होइन भनेको उनीहरूको सर्भिस किन्नुपर्छ भनेको होइन त्यसैले गर्दाखेरि इम्पोर्ट हाम्रो बढ्यो भनेर म आत्तिन्न इम्पोर्ट बढ्नु भनेको कतिपय कुरामा चाहिँ सुखद कुरा हो यसलाई नराम्रो होइन एक्सपोर्ट बढोस् नबढोस् देशभित्रको प्रोडक्सन बढ्यो भने हाम्रो जीवन ठिक छ होइन खालि के बनाउनु भन्दाखेरि इम्पोर्ट जुन हाम्रो बढिया छ त्यो सँगसँगै ऋण नबढोस् होइन हाम्रो उताबाट रेमिट्यान्स जुन रूपमा आएको छ होइन त्यसले गर्दाखेरि अहिलेसम्म हेल्दी फरेन एक्सचेन्ज छ हामीले सामान जति विदेशी सामान किने पनि हामीसँग आफ्नै भएको पैसाले किनेका हौँ हाम्रा छोराहरू चाहिँ विदेशमा काम गरेका छन् छोरीहरू काम गरेका छन् उनीहरूले आफ्ना परिवारलाई खुवाउनलाई चाहिँ अन्न किनेका छन् कपडा किनेका छन् होइन घर राम्रो होस् राम्रोसँग बस्न पाइयोस् भनेर उनीहरूले किनेका छन् भनेर त्यसलाई त्यसरी म हेर्छु होइन तर मुलुकभित्रको एग्रिगेट प्रोडक्सन बढाएको छ कि छैन मलाई त्यसमा छ कि यदि प्रोडक्सन बढिरहेको छ भने 20 अरब डलर ट्रेड डेफिसिट भए पनि म त्यति टेन्सनमा लिन्न होइन किन भन्दाखेरि हामीले खाएका छौँ हामीले लाएका छौँ हामी सुखी छौँ भन्ने त्यसले देखाउँछ होइन तपाईँको तर कस्तो भने त्यहाँ चाहिँ मिक्स सिग्नल छ कि त्यही भएर तर इम्पोर्ट आफै बढ्यो भनेर तपाईँहरू कसैले पनि त्यस्तो टेन्सन चाहिँ नलिने के किन्यौँ हामीले भन्दाखेरि अनि हाम्रो उद्योग धन्दा चलाउनु पर्ने चिजहरू किनिरहेको छौँ भने त बढ्ने भइहाल्यो
टेन्सन नलिने भन्नुभयो टेन्सन चाहिँ सरकारले एक हिसाबले भन्दा लिएको जस्तो पनि देखिन्छ किनकि केही चिजहरूलाई चाहिँ भन्सारमा आयात नै ठप्प पारिदिने केहीको चाहिँ कोटा निर्धारण गर्ने गरिरहेको छ सरकारले खुला बजार अर्थव्यवस्थामा यस्तो गर्न पाइन्न भनेर आवाज पनि उठेकै छन् सन्धि सम्झौता विपरीत भए पनि भनेर कुराहरू उठेका छन् अहिले केही चिजहरू रोकिएका छन् भन्सारमा इनर्जी ड्रिङ्क लगायतका केही कुराहरू र केहीमा चिनीको कुरा आइहालेको थियो यो गर्नु चाहिँ जायज थियो कि थिएन
मतलब अब इन्टरनेसनल कोभेनेन्टहरूको तिर नगएर यो जायज थियो कि थिएन भन्ने प्रश्नमा म जान्छु होइन कस्तो छ भने मतलब यदि सरकारलाई अहिले टेन्सन के छ भन्दाखेरि वात्तै गएको वर्ष फरेन करेन्सी घट्यो होइन अब हाम्रो चाहिँ अलमोस्ट 50-60 करोड डलर जतिले घट्या छ होइन त्यसले गर्दाखेरि सरकारलाई के डर भयो भन्दाखेरि यही रेटमा हामी घट्यौँ भने त चाँडै नै हाम्रो जुन 10 अरब डलर जतिको एक्सचेन्ज छ सरकारले इनहेरिट गर्यो भन्दा अहिले 50-60 करोड डलर जतिले कम छ होइन अनि यसले चाहिँ हामीलाई कति वर्षसम्म फेरि धान्न नसक्ने हो कि भन्ने उहाँहरूलाई डर भयो होइन त्यही भएर लग्जरी अब केही चिजहरू चाहिँ उहाँहरूले टाइट गर्नुभयो यसलाई नेचुरल प्रोसेसको रूपमा लियौँ किनभने सरकारले कस्तो भने पहिला हामीहरू मैले थाहा पाउँदाखेरि 200-300 डलर मात्रै टुरिज्म जस्तो तपाईँ विदेश जान लानुहुने 300 डलरको मात्र सुविधा पाइन्थ्यो फेरि हामीसँग फरेन करेन्सी बढी भइसकेपछि 2500 डलरसम्म गएको थियो फेरि 1500 भयो अब सरकारले कुन मतलब कस्तो छ भने एक वर्ष डेढ वर्ष मात्रै यस्तो कन्स्टेन्टहरू राखियो भने यसलाई नेचुरल्ली लियौँ होइन तर इभेन्चुअल्ली चाहिँ हामी के चाहन्छौँ भने सरकारसँग प्रोडक्सन देशको देशभित्रको प्रोडक्सन बढोस् देशमा फरेन एक्सचेन्ज धेरै होस् र हामीहरू जहाँसुकै संसारको कुनै पनि कुनाबाट सामानहरू किन्न हामीलाई सजिलो होस् होइन अप्ठ्यारो नहोस् हामीले खोजेको आइडियली त्यो हो तर मुलुक विपन्न भयो भने के हुन्छ भने इन्डियामा पनि पहिला के थियो भन्दा तपाईँको विदेशबाट सामान किन्न कहाँ सजिलै पाइन्थ्यो र होइन किनभने फरेन करेन्सी नै छैन भने त्यो समस्या हुने भयो अनि त्यसैको रिस्पोन्ड गरे हो सरकारले होइन यसलाई म इमिडिएटली विरोध गर्नुपर्ने कुरा जस्तो मान्दिनँ तर यसले चिन्ता चाहिँ देखाउँछ कि
भनेको जस्तै अब चिनीमा स्वदेशी उत्पादकहरूले हाम्रो चिनी बिकेन लागत महँगो भयो त्यो भएर चिनी बिकेन भने विदेशबाट भारतबाट चिनी सस्तो आइरहेको थियो त्यो भएर बिकेन भने भारत सरकारले भारतबाट आउने चिनी ठप्प पारिदियो उताबाट आउनेभन्दा धेरै महँगोमा उपभोक्ताहरू चिनी किन्न बाध्य भएका छन्। असर त फेरि यस्तो पनि त देखिन्छ नि कहिलेकाहीँ,
यो धेरै ठाउँमा भएको छ, हाम्रो जस्तो औषधिमा भएको छ, अरूमा भएको छ। यसमा चाहिँ सरकारको निजर्क रियाक्सन आइरहेको छ होइन, कस्तो भने जस्तो हाम्रो चिनी किन महँगो हुन्छ भन्ने कुरो चाहिँ अलिकति एकपटक एनालिसिस गर्नु पऱ्यो कि हाम्रो मान्छेहरूले प्रयोग गरेको म्यानेजमेन्ट खराब भयो कि हामीले एकदम थोत्रा मसिन लिएर बसेका छौँ कि हाम्रो ओभरअल इनिफिसियन्सीको स्रोत के हो होइन, मतलब इन्डिया इकोनोमी अफ स्केल हो कि। तर कतिपय कुराहरू के हुन्छ भने तपाईँ 1 करोड मान्छेलाई प्रोडक्सन गर्नु र 1 अरब मान्छेलाई प्रोडक्सन गर्नुमा त्यो फ्याक्ट्रीको चाहिँ भनौँ एभरेज कस्ट अथवा मार्जिनल कस्ट नै भन्नुहोस् होइन, त्यो त्यति धेरै फरक हुँदैन कि। तपाईँले इकोनोमी अफ स्केल चाहिँ 1 करोड मान्छेलाई मतलब जेनेरेट प्रोडक्सन गरेको फ्याक्ट्रीमै अचिभ गरे आउन सक्छ होइन। त्यो अवस्थामा चाहिँ के छ भन्दाखेरि हामीहरू त्यो नबुझिकन जे कुरामा पनि खालि विदेशबाट सामान ल्याउन नदिने गर्दाखेरि के भने यहाँ बसेर जुन प्रड्युसरहरू छन् उनीहरूको इनिफिसियन्सीलाई रिवार्ड गरेर भन्छौँ कि हामीले, तिनीहरूको अदक्ष प्रड्युसरहरूलाई चाहिँ जबरजस्ती तिमीहरूको सामान हाम्रो मान्छेलाई किन्न लगाइदिन्छौँ र तिमीहरू प्रफिट खान ग्यारेन्टी गरिदिन्छौ भनेर भने जस्तो गर्नु हुँदैन होइन। उनीहरूलाई पनि के भने कम्पिटिसनमा हामीले चाहिँ एक्सपोज गराउनुपर्छ।
तपाईँले यसो भन्दै गर्दा एउटा कुरा भन्न मन लाग्यो, हाम्रोमा अलिकति महँगो कस्ट नै महँगो किन परिरहेछ भन्नुभयो तपाईँले, तर यही कस्ट सस्तो गराउन सरकारले कृषिमा जति अनुदान अरू केहीमा पनि छैन हेरेको, हरेक वर्ष 9 अर्बभन्दा धेरै चाहिँ अहिले कृषिमा अनुदान भइरहेको छ। अनुदान यत्रो बढाउँदा बढाउँदै पनि हाम्रो उत्पादन चाहिँ किन यसरी महँगो भइरहेको छ त?
अरू देशले पनि अनुदान दिएर पनि हो होइन, अब अरू देशमा पनि कृषिमा चाहिँ कृषि अनुदान कस्तो चिज छ भने एकदम सेन्सिटिभ कुरा छ कि संसारभरि नै। अब पहिला तपाईँको केही सय वर्ष अगाडिसम्म त संसारभरि मान्छे 79% नै किसानै हो होइन, अहिले पनि धेरै जसो देशमा चाहिँ किसानहरूको कस्तो छ भने इस्युलाई एकदम सेन्सिटिभली लिन्छ होइन। किसानले सब्सिडी माग्यो भने अब दिनै पर्छ भन्ने, अब किसानै भएन भने त के खाने भन्ने भयो नि त होइन, कार नभए चल्न सकिन्छ भने। इभन अमेरिकामा पनि तपाईँको कस्तो भने सब्सिडी दिएको एकदम स्थिति छ, फ्रान्समा छ, सबैतिर छ होइन, इन्डिया चाइना सबैले किसानलाई चाहिँ सकेसम्म अलिअलि केही दिउँ भनेर दुःख पाछन् बिचरा भन्ने सेन्समै लिइरहेको हुन्छ होइन। त्यो एउटा छ, तर अर्को चाहिँ हाम्रो यो सब्सिडी प्रोग्रामहरूमा नि अहिले के छ भने यो एग्रिकल्चरलाई भनेर भनेको चिज चाहिँ एग्री बिजनेसलाई नै दिनुपर्छ भन्ने छ होइन, एग्रिकल्चरलाई मात्रै सब्सिडी गर्दाखेरि भन्दा बिजनेसहरू भनेको सधैँ यो प्रोडक्सन बढाउने एउटा उपाय हो होइन। एग्री बिजनेसहरू उनीहरूले जसले चाहिँ कुइनालाको मतलब फलफुललाई बिउलाई प्रिजर्भ गरेर बेच्छन् होइन, यिनीहरूले चाहिँ मतलब धेरै अर्थमा चाहिँ त्यसको प्रोडक्सनहरू बढाएको हुन्छ होइन। हामीले प्रविधि प्रयोग गरिरहेका छैनौँ, मेन एउटा समस्या त्यो छ, पहिलादेखि नै यो हाम्रो समस्या हो। पहिला महेश्वर रेग्मीले भन्नुहुन्छ नि हामी चाहिँ तराईमा जङ्गल रोपेर पहाडमा वर्षमा 1 पटक मात्रै पानी आउने ठाउँमा के अरे खेती लाग्ने ठाउँमा किन बस्यौँ भन्ने कुरो छ कि, त्यो कुरो चाहिँ स्वतः गरिब हुनुभयो नि त होइन। तपाईँको तराईमा चाहिँ तपाईँको जङ्गल सङ्गल बनाइदिएको छ, पहाडमा बसिरहेको छ जहाँ पानी नै छैन, बाली नै लाग्दैन होइन, त्यो सिधै आफूलाई ल दुःख पाउँ भनेर बसिरहेको जस्तो हो। अनि यस्तो खालको सब अप्टिमल टेक्नोलोजी प्रयोग चाहिँ हाम्रो मुलुकभरि नै छ, हामीले टेक्नोलोजी युजहरू गरेका छैनौँ, अरूहरूले जस्तो गरेर टेक्नोलोजी फट्टै युज गरेर प्रोडक्सन बढाउँ भन्नेमा छैनौँ हाम्रो।
तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिँदो नेपाल। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज, देशका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र मोबाइल एप्लिकेशन मार्फत संसारभरि प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामीले अर्थविद डाक्टर विश्व पौडेलसँग कुराकानी गरिरहेका छौं। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
विश्रामपछि तपाईँलाई कार्यक्रम बदलिदो नेपालमा फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र मोबाइल एप्लिकेशन मार्फत प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामीले गएको आर्थिक वर्ष समग्रमा कस्तो रह्यो भन्ने विषयमा अर्थविद डाक्टर विश्व पौडेलसँग कुराकानी गरिरहेका छौँ। पौडेलजी फेरि पनि स्वागत छ यहाँलाई कार्यक्रममा।
धन्यवाद।
हामी गत वर्षको समीक्षामै अलि बढी केन्द्रित भइरहेका छौँ। अघि तपाईँले थोरै उठाउनु भएको थियो विदेशी विनिमयको सञ्चिति र शोधनान्तर घाटा, यसले चाहिँ सङ्केत के गर्छ? सञ्चिति घटिरहेको छ, रेमिट्यान्स त बढेको छ तर विदेशी विनिमयको सञ्चित घटेको छ, र यसले चाहिँ सङ्केत के गर्ला?
अब यस यो भने त्यही हो, हामीहरूले इम्पोर्ट बढी गरिरहेको छौँ, म त्यसमा धेरै टेन्सन लिन्न, आई थिङ्क इट्स म्यानेजेबल अहिले पनि, होइन, अरू देशको हाम्रै छिमेकी देशहरूको तुलनामा त्यस्तो नराम्रो छैन। अब आइडियल्ली त यति जेलसम्म 30-40 अरब डलर जतिको, एकपल्ट बिचमा हाम्रो वात्तै बढाएको थियो कि फरेन एक्सचेन्जहरू, होइन, अनि आइडियल्ली अब 20-30 अरब डलर जतिको फरेन एक्सचेन्ज भइदिया भए हुन्थ्यो, अनि हाम्रो एक्सपोर्ट बढ्दिया भए हुन्थ्यो, होइन। अहिले चाहिँ धेरै कुराहरू भइरहेको छ जुन चाहिँ एकदम डिफिकल्ट टु एक्सप्लेन छ कि, अब टुरिस्टहरू बढ्ने तर टुरिज्मको इन्कम घट्नेको कारण के हो, होइन, यिनीहरूले साँच्चै कम खर्च गरे हो यहाँनिर कि विदेशको अनलाइनमा यिनीहरूले बेचिरह भन्ने कुरो क्लियर छैन, होइन। अनि जस्तो यार्सो गुम्बाहरूको भाउ 1 किलोको 1 लाख डलर चाइनामा हुँदाखेरि पनि हामीले यहाँनिर राजस्व थोर थोरै उठा हुन्छ, पैसै देखिएर हुँदैन, अर्को समस्या त्यति थियो। अनि अब यो म्यासिभ नेपालीहरू तपाईँ विदेशमा जानुभयो भने अमेरिकामा यहाँबाट जग्गा बेचेर चाहिँ त्यहाँनिर घर किन्नेहरू तपाईँ धेरै धेरै फेला पार्नुहुन्छ, बेलायतमा त्यही भयो, होइन, तर यो लिगल च्यानल होइन, होइन, अब त्यसमा गइरहेको छ, हामीले अट्र्याक्ट गर्न सकेनौँ मान्छेहरूलाई। एफटिआईहरू पनि अब हामीहरूले अब कसरी सरकारले सेल गर्न सकेन, पोहोर साल अब यत्रो डेमोक्रेटिक कन्ट्री छ, होइन, वरिपरि अफ बङ्गलादेशहरू जस्तो अनडेमोक्रेटिक ठाउँहरूमा चाहिँ तपाईँको एफटिआईहरू तानिया छ, हामी डेमोक्रेटिक छौँ, स्थिर सरकार छ, अब गभर्मेन्टले पनि त्यो कुरो सेल गर्न सकेन हाम्रो देशको स्थिति, होइन। र अर्को चाहिँ के भने गभर्मेन्टको समस्या कहाँनिर छ भने उहाँहरू पनि हामी डेमोक्रेटिक हुने हो कि अटोक्रेटिक हुने हो भन्ने कुरो पनि कहिले काहीँ क्लियर छैन कि, अब उहाँहरू अब जग्गा सग्गा पनि अब राख्न नपाउने भन्दैनुहुन्छ, होइन, देशको विकास गर्नतिर लाग्नुहुन्न, विकास अहिले रोडहरू एक्सप्रेसवेहरू यताउता बनाउनुतिर सुरु गरे भए अहिले कन्फिडेन्सै अर्को हुन्थ्यो, होइन, तर के भने अब तँलाई कर पनि बढी लाउँछु, तेरो छोराछोरीले पाउने सम्पत्ति पनि खोजिदिन्छु, यताउता भन्नेतिर गएपछि फेरि मान्छेहरूलाई अलिकति डर पनि हुन्छ, होइन, सेयर मार्केटहरू गर्दाखेरि पनि अब त्यति मतलब मलाई त मतलब छैन है भनिदिनुहुन्छ, होइन। अनि यी जम्मै कुराले गर्दाखेरि कस्तो भने उहाँहरूलाई मतलब भएको कुरा के त भन्दाखेरि खालि कर 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 भन्ने मात्रै हो, होइन, तपाईँको तपाईँले राजस्व तिरिहेनस् भने जालखानालाई जान्छु भन्नुहुन्छ, यताउता गर्नुहुन्छ, होइन। हामीहरूले चाहेको चाहिँ के भने ठ्याक्कै त्यसको उल्टो हो कि, एक अर्थमा के भने तपाईँको सम्पत्ति चाहिँ कसैले पनि खोज्न नपाउने बनाउँछु, होइन,
कर 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 भनेर सरकारले भनिरहेको छ तर लक्ष्य अनुसार फेरि पोहोर पनि उठेन, संशोधन गर्दा पनि उठेन, कारण के होला त?
होइन, अब यस्तै छ कि तपाईँले एकजना मान्छेलाई बढी पिट्दैमा जति बढी पिट्यो त्यति बढी काम गर्ने भन्ने हुँदैन नि, तपाईँलाई थाहा छैन, त्यस्तै हो कि अब यो तपाईँको एउटा मान्छेको लिमिट हुन्छ, होइन, करको नि के छ भने अब इलास्टिसिटी छ कि, तपाईँको जति बढायो त्यति बढो कर बढी उठ्ने होइन, होइन, जसरी तपाईँको जति भाउ बढायो त्यति बढी इन्कम हुँदैन नि केही सामानमा पनि, होइन, एउटा लिमिटमा गएपछि त्यो सामान भाउ बढाएपछि मान्छेले किन्न छोड्छ भने जस्तै हो, होइन, त्यसपछि झन् लुपहोलहरू खोल्न खोज्छन् मान्छेले, मेन कुरो त प्रोडक्सनहरू बढाउने, मान्छेहरूको सकेसम्म बिजनेस बढी गरौँ भन्नेतिर हेर्ने, होइन, र बिजनेस एक्टिभिटी बढाएर र करको दायरा बढाएर कर बढी उठाउने भन्ने त हामीले पहिलेदेखि भनिरहेको हो नि त, सबै पार्टीहरूले नि त्यही भन्ने गरे हो, होइन, करको रेट बढाउने होइन दायरा बढाउने यताउता भनेर भन्ने गरे हो पहिलादेखि नै, होइन, तर एक्टिभिटी पनि एकदम इकोनोमिक एक्टिभिटी पनि बढाउने, अब करको दायरा बढाउने भनेर भन्दाखेरि चाहिँ फेरि उहाँहरूले यही अब घर जग्गा सबै हामीले गरेको दायरा बढायो भनेर भन्नु होला, तर लो ह्याङ्गिङ फ्रुटबाट सुरु गर्नु पर्थ्यो कि उहाँहरूले, त्यो भनेको जस्तो कतिपय घरबाट करहरू धेरै उठाइरहेको छैन हामीले, होइन, यस्ता यस्ता कुराहरू हेर्ने, तर त्यसले ओभरअल बिजनेस एक्टिभिटी चाहिँ बढाओस्।
बजेटको समीक्षा गर्दा सबैभन्दा धेरै हेरिने भनेको त्यही तपाईँले अहिले भनेको कर र अर्को विकास खर्च भनेर, यसपल्ट पनि विकास खर्च गएको वर्ष पनि विकास बजेट बजेटमा एउटा आयो, त्यसपछि अर्धवार्षिकी समीक्षाबाट घटाइयो र त्यहाँभन्दा पनि अझ बजेटको समीक्षामा त पछि फेरि घटाइएछ, यसो हेर्दाखेरि चाहिँ 3 पल्ट घटाउँदा पनि अझ पुरा भएन छ। सार्वजनिक खरिद ऐन लगायतका केही ऐनहरू संशोधन पनि भए, राम्रो काम गर्नेलाई पुरस्कार दिन्छौँ पनि भनियो, राम्रो राम्रो कुराहरू पनि आए जस्तो देखिन्छ, तर विकास खर्च चाहिँ पटक्कै हुन सकेन, यो हाम्रो एकदमै पुरानो रोग जस्तो भयो, यो रोग चाहिँ किन नहट्यो?
होइन, यो अब के छ भने यसको उत्तर त एकदम सजिलो छ तपाईँहरूलाई दिन उत्तर, होइन, हामीले
के उत्तर हो भने
उत्तर त तपाईँको दक्ष मान्छे नभएर हो, होइन, तपाईँ दक्ष ब्युरोक्रेट, होइन, र दक्ष
कानुन चाहिँ ठिक छन् सबै,
अनि यसमा पनि हामीले सर्टेन सोल्भ गर्न खोजिरहेको स्थिति छ अहिले, होइन, जस्तो मतलब प्रोजेक्ट रेडिनेस भनेर यसपालि कुरो पनि निकाल्नु भएको छ उहाँहरूले, एउटा के छ भने अर्थ मन्त्रालयले नै प्रोजेक्ट रेडिनेस यताउता गर्नुभन्दा बरु अर्को छुट्टै निकाय जस्तो योजना आयोगहरूले ठक्कै प्रोजेक्ट ब्याङ्कहरू यताउता बनाउने, सबै यो रेडी छ भन्ने, त्यसपछि बल्ल यसलाई चाहिँ पैसा अलोकेट गर्ने, होइन, अनि जेठमा अब हामीले तपाईँले भने जस्तै, होइन, जेठमा बजेट ल्याउने सिस्टम ल्याएको छौँ अहिले, जसले गर्दाखेरि 1.5 महिनाको विन्डो पनि छ, होइन, त्यसपछि तुरुन्तै पैसा रिलिजहरू पनि गरिदिने, केही दुःख नदिने ठेकदारहरूलाई भन्ने एउटा जनरल आइडिया हो होइन। ठेकदारहरूले पनि दुःख पाइरहेको छ कि स्थिति। अब अझ केन्द्रमा त अलिकति बेटर छ, यसपालि अघि भर्खर मैले प्रान्त गइरहेको थिएँ, जम्मा 60% खर्च भइरहेको छ उहाँहरूको होइन, भनेको त काम त भएको छैन यसपालि, कहीँ पनि काम भएको छैन। लोकल निकायहरूको त हेर्न बाँकी छ होइन, लोकल निकायहरूले चाहिँ साँच्चै काम गरे हो कि त्यो चाल्नु जस्तो गरेर पैसा खसेको हो, क्लियर छैन त्यहाँ एन्डबाट पनि होइन। तर अहिले हामीहरूले हेर्दाखेरि चाहिँ अब तपाईँले भने जस्तै यो भएन त्यो भएन भनेर हामीले ऱ्यान्डमली काम गरेका छौँ होइन, मतलब अब सार्वजनिक खरिद ऐनले भएको होइन भनेर एउटाले भनिदिन्छ अनि त्यही अनुसार ऐन हामीले चेन्ज गर्छौँ होइन। तर रियल रिगरस इभ्यालुएसन भयो भने बल्ल त्यसको यो बुन्दाले गर्दाखेरि हामीलाई यति रुपियाँ खर्च हुन गाह्रो छ भनेर कसरी नै बनाउँदैन कि, त्यो भने त्यो बुन्दा चेन्ज गरिदिउँ भन्नेमा आउनुपर्ने हो होइन। तर अहिलेसम्म के भन्छ भने अब हाम्रो माथि पनि सबैले कसरी ल्याए, अब यो एकदम फ्रेङ्कली भन्नुपर्ने ठाउँमा छौँ हामी होइन। ठेकदार चुज गर्दाखेरि नै हामीले चाहिँ कोबाट पैसा कति उठाउने भन्नेमा लागेर चुज गरेका छौँ भन्ने आरोप छ अहिले मेन होइन। तपाईँको अब मतलब कसको को नातेदार होइन, को के भनेर ठेकदार चुज गर्ने, अनि ठेकदारहरूले नै सबैलाई खुवाउने होइन। अनि अब तपाईँको काम कृत्रिम रूपमा चाहिँ अब होइन कोही न कोही त प्रभावित हुन्छ, त्यसलाई उचालेर काममा बाधा आफै निकाल्ने होइन, काम गर्ने कुनै इन्टेन्सनै नहुने बाट भयो। अनि तर त्यो मात्र नभएर अनि अनुगमन गर्नेहरूदेखिको कमजोरी होइन,
लो बिडको समस्या चाहिँ के छ, हामी चाहिँ सबैभन्दा कम रकम जसले बोल कबल गर्छ त्यसलाई नै ठेक्का दिन्छौँ, यो आयोजनाको लागत यति पर्ला, गुणस्तरीय आयोजना बनाउनलाई त यति त चाहिन्छ भन्दैनौँ कि, कमभन्दा कम रकममा जो काम गर्न तयार भयो त्यसलाई दिन्छौँ। त्यसले गर्दाखेरि एकतिर काम नहुने, अर्कोतिर गुणस्तर हिँड्नु हुने भएको चाहिँमा तपाईँ सहमत हुनुहुन्छ?
त्यो मात्रै हो होइन कि, त्यो एउटा भयो होइन, त्यो मात्र नभएर जस्तो यो ठेकदारहरू तपाईँहरू हेऱ्यो भने उनीहरूको लङ टर्म इम्प्लोइहरू नै खासै देखिँदैन कोही पनि होइन। नर्मल्ली तपाईँले जस्तो चाइनिजहरू हेरौँ होइन, मतलब यो अलिक सिरियस क्वेसन हो कि, किन यो देशमा चाहिँ रोडहरू बन्दैन होइन, एक्सप्रेस वेहरू बन्दैन भन्दाखेरि एउटा चाहिँ हाम्रो लिडरसिप चाहिँ एउटा अलिक गफाडी भएर पनि हो होइन। उहाँहरू सिरियस जस्तो चाइनामा डेङ सियापिङको बारेमा इट्स भेरी डिफ्रेन्ट होइन पर्सपेक्टिभ छ कि, उहाँले कसरी सोच्नुहुन्थ्यो भनेर होइन। अनि यो के छ भन्दाखेरि राम्रो रोड बनाउने, ठुलो 5 अरब डलरको एयरपोर्ट बनाउने होइन, 2-4 अरब डलरको चाहिँ यो के अरे ड्यामहरू बनाउने, रिजर्भ्यारहरू बनाउने, यिनीहरू भनेको प्रविधिमा हामीले फड्को मार्ने कुराहरू भयो होइन। यसको लागि चाहिँ मतलब यस्तो कामहरू कसरी गर्ने भन्ने त्यो सोच्ने तरिकै बेग्लै हुन्छ कि ठुल्ठुलो होइन। ठेकदारहरूको केसमा मैले खालि ठुलो ठेकदारहरूलाई लिएर भने, तर रियालिटीमा मतलब इट्स भेरी इजी। अनि त्यो कामहरू कसरी गर्ने भन्नेमा चाहिँ सुरुमा चाइनिजहरूको स्टाइल के थियो भने, उनीहरूले सुरुमा सबभन्दा राम्रो मान्छेहरू खोजे, उनीहरूको उनीहरूले कपडा सपडा बेचेर सस्तो टेक्नोलोजीको कपडा एग्रिकल्चर बेचेर डलर जम्मा गरे सुरुमा, त्यो डलरबाट राम्रो रोडहरू कसरी गर्ने भन्नेमा चाहिँ उनीहरूले राम्रो ठेकदारहरू खोजे होइन। त्यसको लागि विदेशी खोज्यो उनीहरूले सुरुमा, सुरुमा काम गर्नेहरू विदेशी पनि खोजेछ उनीहरूले मजाले होइन, कन्सल्ट्यान्टहरू विदेशी खोज्यो, सब हायर गरे, त्यसपछि त्यो टेक्नोलोजी ट्रान्सफर भयो कन्ट्रीमा होइन। त्यो भएपछि सुरुमा महँगोमा काम गरियो तर पछि सस्तो भयो होइन। हाम्रो पनि तपाईँले एक दुईवटा ठाउँमा त्यस्तो इक्जाम्पल देख्नुहुन्छ कि, जस्तो हामीले हाइड्रो पावरमा सुरुमा महँगोमा डलरमा पनि पिपिए गरेर विदेशीले आएर यहाँ हाइड्रो पावर बनायो, तर तिनीहरूले के गरे, नेपाली नै हायर गरे, ती जम्मै विदेशी महँगोमा जुन जुन पिपिए गरेका थियो त्यो ठाउँमा काम गरे नेपालीले, अहिले अरू हाइड्रो पावर इन्डस्ट्री धानेछ होइन। त्यो भनेको लर्निङ हो, त्यो सुरुमा हामीले जुन महँगो तिर्छौँ अब सबैले डलरमा गएर डुबायो भनेर हामीले गाली गऱ्यौँ होइन, त्यसको लङ टर्म तपाईँले इम्प्याक्ट हेर्नुभयो भने सायद त्यो नेगेटिभ छैन होला होइन। त्यही अहिले हामीले गर्नुपर्ने केमा छ भन्दाखेरि, तपाईँको एक्सप्रेस वे बनाउने टेक्नोलोजी, एक्सप्रेस वे कुरो छोड्नुहोस्, एउटा चिल्लो रोड बनाउने हामीसँग क्षमता छैन। तर मेनली के छ भन्दाखेरि तपाईँको जसले राम्रो काम गर्छ त्यसलाई ल्याउने, त्यसलाई इन्करेज गर्ने, त्यसलाई अरू ठेक्का दिने हो होइन। हाम्रो उल्टो के भएको थियो भने, जस्तो एक दुईजना बदनाम ठेकदारहरूको बारेमा के आयो भने, तपाईँको 11 कि 16 ठेक्का चाहिँ सब इन्कम्प्लिट छोडेको मान्छेलाई फेरि ठेक्का दिइरहेको छ होइन। यसमा चाहिँ तपाईँले के भन्दाखेरि, यो त भ्रष्टाचार बाहेकहरू केही हुँदै भएन यो होइन। कसैले नि तपाईँको आफै नियम बनायो भने त तपाईँको सबभन्दा लो बिड दिने भन्ने पनि त आफै नियम बनाएको होइन। नियमावली त उहाँहरूले तुरन्तै चेन्ज गर्न सक्नुहुन्छ, उहाँहरूलाई आफूलाई मतलब विदेश भ्रमणको लागि खर्च चाहियो भने एकैछिनमा नियमावली चेन्ज गर्न सक्नुहुन्छ सबै होइन। कोही मान्छे ल्याउनु पऱ्यो आफ्नो मान्छे भने सक्नुहुन्छ भने, यो देश विकास गर्नेमा त सक्नुहुन्न र।
अब हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौँ, समीक्षा गर्दा गत वर्ष प्रत्यक्ष वैदेशिक लगानी पनि घटेको देखियो. अन्तर्राष्ट्रिय समुदायको तारिफै पाउने गरी सरकारले अन्तर्राष्ट्रिय लगानी सम्मेलन पनि गरेकै हो, केही ऐनहरू परिवर्तन गर्यो, एकलबिन्दु सेवा केन्द्र पनि सुरु गर्यौँ भनेको छ, ठाउँ ठाउँमा विशेष आर्थिक क्षेत्र सेज पनि सञ्चालनमा ल्याएको छ. यति गर्दा गर्दै पनि विदेशीले किन पत्याएनन् हामीलाई?
विदेशी लगानीकर्ताले किन लगानीकर्ताले किन पत्याएनन् भन्ने मेन क्वेसन हो. यो के छ भने अब एउटा कुरो त यी पोलिसीहरू सही भए पनि यिनीहरूको असर केही समय लाग्छ होइन, मलाई जहाँसम्म लाग्छ. नम्बर दुई, हामी गुड सेल्सम्यान पनि भइरहेको छैन कि. जस्तो तपाईँ इन्डियामा बङ्गलादेशमा हाम्रो टार्गेट पनि इन्डिया बङ्गलादेश चाइना होइन म्यानमार जस्तो कन्ट्रीहरूको इन्भेस्टरबाट सुरु गरौँ सपोज होइन. त्यहाँको हाम्रो राजदूतहरूको तपाईँको एक वर्षको एक्टिभिटी बोलाएर हेर्नुहोस्, उहाँले त्यहाँको लोकल च्याम्बर अफ कमर्समा कतिको जानुभएको छ, कसलाई सेल गर्नुहोस्. तपाईँले यहाँ रेगुलेसन बनायो भन्दैमा मान्छेले अटोमेटिकली थाहा पाउँदैन नि त होइन. त्यही भएर चाहिँ हामीहरूले अहिले भन्न जरुरी के छ भने जस्तो बङ्गलादेश चिनहरू जस्तो मुलुकमा पनि के भने तिम्रा तिमीसँग 4 मिलियन सम्पत्ति छ भने 2 मिलियन हाम्रो देशमा गएर इन्भेस्ट गर होइन, होटेलमा गरेन गर, रेस्टुरेन्टमा गरेन गर, मिट फ्याक्ट्रीमा गरेन गर, तर भोलि तिमीहरूलाई यहाँ यो देशहरूमा उनीहरू त सबै अटोक्रेटिक के देशमा बसेको छ, तिमीहरूलाई यहाँ दुःख भयो भने पनि भागेर तिम्रो छोराछोरी नेपाल गयो भने पनि हामीले सेफ राखिदिन्छौँ तिनीहरूलाई होइन. त्यो पैसा त्यहाँबाट लिएर आए पनि लिएर हो, त्यहाँ बसिनु बस्छ. हाम्रो काठमाडौँ बस्न एकदम आनन्ददायी ठाउँ छ होइन, तिम्रो सन्तानको भविष्य पनि राम्रो हुन्छ भनेपछि मात्रै मान्छेले लगानी गर्छ. हेर्नुहोस् तपाईँले एउटा कुरो याद गर्नु होइन, जस्तो हामीहरू अमेरिकामा लगानी गर्ने भन्यो भने अहिले 5 लाख डलर लगायो भने तपाईँलाई त्यहाँनिर ग्रिन कार्ड दिन्छ, केही वर्षपछि सिटिजनसिपै दिन्छ. सबैभन्दा धनी देश हो त्यो. उसले के भनेको छ भने म कानुन यस्तो बनाएको छु कि तिम्रो छोराछोरीलाई कसैले यहाँनिर चाहिँ भेदभाव गर्न पाउँदैनन् होइन.
अलिअलि गरेको सुधारलाई पनि बाहिर बिकाउन सकेन.
अहिले कस्तो भने तपाईँले भने के भने म इन्भेस्टमेन्ट समिटको बेलामा म पनि अलिकति एक्साइटेड थिएँ होइन. अहिले पनि कस्तो भने निजगढमा त 5-7 राम्रो एट्र्याक्टिभ प्रपोजल पनि परेको छ होइन. अनि केही प्रोजेक्टहरू अब मतलब इन्भेस्टमेन्ट आइबिएनको साथीहरूले नै दुःख गरेर काम गर्नुभएको छ कि मैले आई क्यान सी इट होइन. तर अब कस्तो भने तपाईँको आइबिएनको सिओलाई दिएको अधिकार पनि यथेष्ट छैन. उहाँले नै वास्तवमा सचिवहरू जति जम्मै बोलाएर मिटिङ गर्न सक्ने स्थिति हुनुपर्ने हो, उहाँलाई नै अरूले नटेर्दिने क्या नटेर्ने होइन. उहाँले प्रधानमन्त्रीलाई भेटेको भेट्न खोजेको बेलामा भेट्न नपाउने स्थिति भएपछि उहाँले के डिसिजन गर्न सक्नुहुन्छ? त्यो एउटा भयो होइन. उहाँलाई रिसोर्सहरू पनि दिएको देखिँदैन. अनि अर्को चाहिँ मलाई के लाग्छ भने अहिले यस्तो बेलामा हामी छौँ जुन बेला चाहिँ हामीले कि कतिपय मुलुकहरूमा चाहिँ एकदम यो अर्थतन्त्रको बारेमा गएर हाम्रो देशमा यस्तो पोलिसी चेन्ज भएको छ तिमीहरूलाई चाहिँ होइन अब प्रफिट ल्याउन अथवा त्यहीँ राख्नलाई पनि समस्या छैन होइन. हाम्रो देश एकदम वैदेशिक लगानीको एउटा एकदम आकर्षक गन्तव्य भएको छ भनेर विज्ञापन गरेको गरे गर्नुपर्ने बेला पनि छ कि. अनि हाम्रो तपाईँ यसो हेऱ्यो भने हाम्रो राजदूतहरू त्यसरी भनौँ न अब जस्तो म चिनकै उदाहरण दिन्छु होइन, चिनमा तपाईँको 3rd tier country 4th tier countryहरूसम्म पनि मान्छे धनी छन् भन्ने कुरो छ कि. अहिले तपाईँको त्यहाँनिर धेरै आर्थिक विकास भएको छ भन्छौँ होइन, त्यहाँका मान्छेले पनि लगानी गर्न सक्छन्. त्यहाँको च्याम्बर अफ कमर्समा गएर गफ गरेको मलाई त थाहा छैन हाम्रो राजदूतहरूले होइन. जबकि तपाईँले यहाँ हेर्नु भने बरु यहाँ भएको विदेशी राजदूतहरू छैन, उनीहरू बरु मुस्ताङको च्याम्बर अफ कमर्समा पनि कहिले कहाँ गएर गफ गरिदिन्छ उनीहरूले होइन. आफ्नो कुरो त गर्छ नि त उनीहरूले होइन. अनि तपाईँ यहाँ अस्ट्रेलियाको युनिभर्सिटीहरूको मान्छेहरू विज्ञापन गर्न आदेख्नुहुन्न मेरोमा आऊ भन्छ, अमेरिकनले विज्ञापन गर्छ मेरो युनिभर्सिटीमा आऊ भन्दैन, त्यसैलाई अमेरिकनले छात्रवृत्ति पनि दिन्छन् ऊ नि गर्छन्. यो जम्मै के भने त्यो सेलिङ गरे तपाईँको होइन. त्यसले गर्दाखेरि वर्षमा हामीले 40-50 अरब रुपियाँ लगानी गरेर स्टुडेन्ट त्यहाँ पढ्न पठाएछौँ होइन. यो देशमा त वर्षको 40-50 अरब त टोटल संसारभरिको लगानी पनि आएको छैन. यो एसियामै सबैभन्दा बेस्ट मध्ये एउटा हो हामी डेमोक्रेसी, वास्तवमा रियालिटीमै पनि हो कि. तपाईँको जापान, कोरिया, इन्डिया, नेपाल भन्दा बेटर अरू देशहरू छैन होइन. अनि तर त्यो कुरो हामीले सेल गर्न सकेका छैन.
अब हामी कार्यक्रमको अन्त्यमा छ आरोपको कुरा गर्छु तपाईँलाई. अर्थमन्त्री र अहिलेको सरकारका धेरै मन्त्रीहरूले अहिलेका केही अर्थविदहरू चाहिँ विशेष गरी पूर्वाग्रही भए हाम्रो जे कुरामा पनि विरोध गर्ने भयो भनेर दुखेसो पक्नुहुन्छ हो. त्यस्तो तपाईँहरू पूर्वाग्रही किन भन्नुभएको?
मलाई त आरोप लाउनु भएन होला.
जे तपाईँको ठिक छ सबै,
मेरो ठिक होइन. यस्तो हामीहरू सबैले तर्क गर्ने हो होइन. उहाँहरूले राम्रो गरायो भने जनताले देख्छन् होइन, हामीहरूले नचाहिने आरोप लगाएको भने पनि देख्छन् होइन. यस्तो कुराहरूमा तन्त्रमा म गर्दै हिँड्ने होइन. उहाँहरूले भन्ने आफ्नो कुरो
राख्नुभयो बोल्ने हो,
उहाँले आफ्नो कुरो राख्नुभयो. मन्त्रीहरूले आफ्नो कुरो प्रतिरक्षा गर्न पाउनुहुन्छ नि त, आफ्नो पर्फर्मेन्स हामीले राम्रो गऱ्यौँ भनेर भन्न पाउनुहुन्छ होइन. हामीहरू उहाँहरूसँग तन्त्रमा म गर्दै हिँड्ने पोलिटिसियन पनि होइनौँ हामीहरू.
हस्, उज्यालोको कार्यक्रम बदलिदो नेपाललाई समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद.
थ्याङ्क यू, थ्याङ्क्स फर द टाइम.
गएको आर्थिक वर्ष समग्रमा कस्तो रह्यो भन्ने विषयमा अर्थविद डाक्टर विश्व पौडेलसँगको यो कुराकानीसँगै उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज, देशका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभरि प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालको समय सकिनै लागेको छ। अर्को बुधबार बिहान 8:20 नयाँ आर्थिक विषयको कुराकानीसहित फेरि उपस्थित हुने नै छौं। आजको लागि कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी शशीन्द्र गौतमसँगै म अर्जुन पोखरेल पनि बिदा हुन्छु। नमस्कार।